share with you from God's word.
अनि दाजुभाइ दिदीबहिनीहरू, बिहानको अभिवादन, परमेश्वरको वचन बाँड्ने यो मौकाको लागि म एकदमै आभारी छु।
So today we will discuss Jesus' seventh I am statement found in John chapter 15 verse 1.
अनि आज चाहिँ हामीले येशू प्रभुले घोषणा गर्नु भएको म हुँ भन्ने वाक्यको सातौं अनि त्यो चाहिँ युहन्नाको सुसमाचार 15 अध्यायको एक पदमा हामी देख्छौं।
So in this declaration, Jesus says, I am the true vine and my Father is the vine dresser.
अनि यो घोषणामा चाहिँ येशू प्रभुले भन्नुहुन्छ, म चाहिँ साँचो दाखको बोट हुँ भने हुँ, मेरो पिता किसान हुनुहुन्छ।
So Jesus is the true vine.
अनि येशू प्रभु साँच्ची नै साँचो दाखको बोट हुनुहुन्छ।
So let us read verses 1 through 10 in John chapter 15.
अनि हामी युहन्नाको सुसमाचार 15 अध्यायको 1-10 पदसम्म हामी पढ्नेछौँ। साँचो दाखको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन बढी फल फलोस् भने उहाँले चिमल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहौ र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। दाखको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँदछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जली हाल्छन्। तिमीहरू ममा रह्यौ भने र मेरा कुराहरू तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हो भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। यदि मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरो पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
So Jesus calls himself the true vine.
अनि येशू प्रभुले चाहिँ आफैलाई साँचो दाखको बोट भनेर भन्नुभएको छ।
So what does he mean by this?
अनि त्यसको मतलब चाहिँ के हो त?
And why does he use the picture of a vine to describe himself?
अनि उहाँले आफैलाई बताउनलाई एउटा दाखको बोटको उदाहरण किन दिनुहुन्छ?
Now the picture of a vine and vineyard has special significance in the Old Testament.
Bastama dak bari athaba dakko bot purano niyam ka samay ma chha tesko bishesh artha hundathyo.
In the Old Testament, the vine was the symbol of Israel.
Ani purano niyam ma chai dakko bot bhaneko chai Israeli haru ko euta symbol.
We see an example of this, for example, in Isaiah chapter 5, verses 1 through 7.
अनि वास्तवमा यसको उदाहरण चाहिँ यसैया 5:1-7 हामी पाउँदछौँ।
But Israel was not a good vine in God's eyes.
तर इजरायलीहरू परमेश्वरको दृष्टिमा असल दाखको बोट हुन सकेनन्।
Israel was faithless and she was a useless vine that does not bear fruit.
अनि वास्तवमा इजरायल चाहिँ विश्वास नभएको र फलहरू नदिने काम नलाग्ने दाखको बोट जस्तै भए।
When Jesus says that he is the true vine, he is saying that he is the vine that is God's intention.
अनि जब येशू प्रभुले साँचो दाखको बोट म हुँ भनेर भन्नुहुन्छ, त्यसको मतलब चाहिँ यो हो कि परमेश्वरले दाखको बोट कस्तो हुनुपर्छ भनेर विचार गर्नुभएको छ, त्यो चाहिँ येशू प्रभु हुनुहुन्छ।
Now, he is not like Israel, which was an unproductive vine, a useless vine.
तर उहाँ चाहिँ कहिल्यै पनि इजरायलीहरू जस्तै जो दाखको बोट भनेर भनिन्छ तर त्यो चाहिँ कुनै उत्पादन नगर्ने प्रयोग हुन नसक्ने खालको काम नलाग्ने दाखको बोट देखा पर्यो.
Pastor Silas, you froze.
Do you hear me now? सुन्नुहुन्छ? सुन्नुहुन्छ? I can hear you though.
Maybe we start slowly. I will try our translation.
Okay. All right.
I'm back here now.
Yeah.
Welcome back.
I put in my phone. So sometimes my internet doesn't work. So that's what happened. So now is
okay. So we continue.
Yes.
So we said that Jesus is the opposite of, no, not the opposite. Jesus is different from Israel, which was an unproductive vine, a useless vine.
वास्तवमा येसु प्रभु चाहिँ इजरायलीहरूभन्दा फरक हुनुहुन्थ्यो. इजरायलीहरू चाहिँ काम नलाग्ने, उत्पादन नदिने दाखु बोट जस्तै थिए, तर येसु प्रभु त्यस्तो हुनुहुन्थेन.
इनफ्याक्ट जिसस फेलियर नट जिसस इनफ्याक्ट इसरायल्स फेलियर एज अ वाइन अफ गॉड पॉइंट्स टु द कमिंग अफ अ ट्रु वाइन अफ गॉड.
वास्तवमा इजरायली जो परमेश्वरको दाखको बोटको रूपमा चिनिनु पर्ने थियो, उनीहरू असफल हुनु चाहिँ साँचो दाखको बोट आउँदै हुनुहुन्छ भन्ने संकेत पनि हो.
सो जिसस एन्ड हिज फॉलोअर्स विच इन्क्लुड्स यु एन्ड मी, वी आर द ट्रु इसरायल अफ गॉड.
अनि वास्तवमा येशु प्रभु र उहाँलाई पछ्याउनेहरू, जसको मतलब तपाईँ र म पनि, हामी चाहिँ परमेश्वरको साँचो इजरायलीहरू हुन्.
Now, in the past, in the Old Testament, the Jews believed that they were the vineyard of God.
अनि पुरानो नियममा वास्तवमा यहुदीहरूले पक्का विश्वास गर्दथे कि उनीहरू चाहिँ परमेश्वरको दाखको बारी हुन्.
And they believed that they were the only people of God.
अनि उनीहरूले विश्वास गर्दथे त्यतिखेर कि उनीहरू मात्रै परमेश्वरका जातिहरू थिए.
But Jesus has come and Jesus has revealed that he is the true vine.
तर येशु प्रभु आउनुभयो र उहाँले प्रकट गर्नुभयो वास्तवमा परमेश्वरले रच्नु भएको जस्तो साँचो दाखको बोट चाहिँ उहाँ हुनुहुन्छ.
And all who believe and follow him are God's true people.
अनि जति उहाँलाई विश्वास गर्छन् र उहाँलाई पछ्याउँछन् उनीहरू परमेश्वरका साँचो जातिहरू हुन्.
Now, not only the Jews, but also the non-Jews who put their faith in Jesus, these are God's people.
अनि यहुदीहरू मात्रै होइन, अयहुदीहरू, अन्य जातिहरू पनि जसले परमेश्वरमा विश्वास राख्दछ उनीहरू चाहिँ साँचो रूपमा परमेश्वरका जनहरू हुन्.
So Jesus is the true vine.
त्यसकारणले येशु प्रभु चाहिँ साँचो दाखको बोट हुनुहुन्छ.
And we praise God for this wonderful truth.
अनि यो एकदमै अचम्मको सत्यताको लागि हामी परमेश्वरलाई महिमा दिन चाहन्छौँ.
Now the growing of vines and vineyards is a common picture that all Israelites are familiar with.
अनि वास्तवमा त्यो यो वृद्धि हुने कुराको बारेमा अथवा यो दाखको बारी, दाखको बोटको बारेमा इजरायलीहरू चाहिँ परिचित थिए.
So in this picture of himself as the vine, Jesus tells us that his father, that is God the Father, is the vine dresser.
अनि वास्तवमा यहाँनिर येशु प्रभु जो आफूलाई दाखको बोटको रूपमा भन्दै हुनुहुन्छ, उहाँको पिता जो परमेश्वर, उहाँ चाहिँ दाखको त्यसको किसान हुनुहुन्छ. उहाँ चाहिँ
His father is the vine dresser or gardener, and his disciples are the branches of the vine. It's found in verse 5.
अनि वास्तवमा पाँच पदमा उहाँको पिता चाहिँ किसान हुनुहुन्छ एक पदमा, अनि पाँच पदमा चाहिँ उहाँलाई पछ्याउनेहरू चाहिँ त्यो दाखको बोटको हाँगाहरू भनेर हामी देख्दछौँ.
This means that we as believers are branches of the vine, which is Jesus.
यसको यसको मतलब चाहिँ हामीहरू जो येशु प्रभुलाई पछ्याउँछौँ, हामीहरू चाहिँ साँचो येशु प्रभुका डाकुबोर्डका हाँगाहरू हौ।
So God as the vine dresser or gardener is actively pruning and taking care of the true vine.
अनि वास्तवमा परमेश्वर त्यो दाखबारीको किसानको हिसाबले सक्रिय रूपमा त्यो साँचो दाखको बोटको हेरचाह उहाँले गर्नुहुन्छ।
And God's goal is to ensure that all the branches remain healthy and producing fruit.
अनि परमेश्वरको एउटा काम के हो भनेदेखि हरेक हाँगाहरूले चाहिँ राम्रोसँग फल फलाउन सकोस् र त्यो स्वास्थ्य हुन सकोस्।
Now there is a warning in this passage, a solemn warning that useless branches are discarded.
अनि वास्तवमा यो खण्डमा एउटा एकदमै कडा चेतावनी पनि छ, फल नफलाउने हाँगाहरूलाई चाहिँ काटेर मिल्काइन्छ।
Now these useless branches could be referring to people who profess to be followers of Jesus only in their words but not in their actions.
अनि यो फल नफलाउने हाँगाहरूले चाहिँ यस्तो कुरा देखाउन सक्दछ, ती मानिसहरू जो येशूलाई पछ्याएको भनेर मुखले भन्छन् तर उनीहरूको काम र विश्व जीवनमा चाहिँ त्यो देखा पर्दैन।
Now they may claim to be Christians but they have no fruit to demonstrate their faith in Christ.
उनीहरू आफैलाई चाहिँ क्रिश्चियन हुँ भनेर दाबी गर्छन् तर उनीहरू क्रिश्चियन भएको कुरालाई प्रमाणित गर्ने उनीहरूको जीवनमा कुनै फल चाहिँ देखा पर्दैन।
These the father as the vine dresser will prune and discard and burn away.
अनि यस्ता खालका खालि मुखले मात्रै स्वीकार्ने जीवनमा नभएका हाँगाहरूलाई चाहिँ पिता जो किसान हुनुहुन्छ उहाँले छिमल्नुहुन्छ, त्यसलाई काट्नुहुन्छ र त्यसलाई फल नफल्ने हाँगाहरूलाई चाहिँ फालिदिनुहुन्छ।
Now, from the second part of verse 2, we see that the pruning action of the father also indicates that he will cleanse his people so that they will live fruitful lives.
अनि यो दोस्रो योहानको सुसमाचार 15 दुई अध्यायमा हामीले यो कुराहरू पनि बुझ्दछौँ कि पिता किसानको हिसाबले उहाँले चाहिँ हाँगाहरूलाई छिमलेर सफा गर्नुहुन्छ। त्यसको मतलब चाहिँ विश्वासीहरूलाई सफा गर्ने काम पनि उहाँले गर्नुहुन्छ जुन चाहिँ सही प्रकारले परमेश्वरको फल फलाउन सकेको हुँदैन।
Now, God's cleansing and pruning of the branches indicates that God will remove things from a believer in order to help them grow and become more fruitful as Christians.
अनि वास्तवमा परमेश्वरले हाँगाहरू छिमोल्ने अनि तिनीहरूलाई काटेर अलग गर्ने यी कुराहरूले जनाउँदछ ती क्रिस्चियनहरू जसको जीवनमा फलहरू फलेका छैनन्, जो राम्रो प्रकारको जीवन जिउन सकेका छैनन्, उनीहरूको जीवनका खराबीहरू निकालिदिएर उनीहरूलाई फल फलाउने अथवा असल क्रिस्चियन बनाउने काम परमेश्वरले गर्नुहुन्छ।
Now God's pruning may be a painful process for a believer.
कतिचोटि परमेश्वरले छिमल्ने काम जो हुन्छ, छाँटकाँट गर्ने काम, त्यो चाहिँ विश्वासीहरूको लागि एउटा कष्टदायी कुरा पनि हुन सक्छ।
But God is the master vine dresser and his goal is to grow and to help believers become more like Jesus.
अनि वास्तवमा परमेश्वर चाहिँ त्यो मुख्य किसान हुनुहुन्छ, उहाँको काम चाहिँ विश्वासीहरूको जीवनमा छिमलेर उनीहरूलाई अझै फल फलाउने र असल जीवनमा डोर्याउने त्यो काम उहाँले गर्नुहुन्छ।
So Jesus uses the picture of himself as the true vine to teach his followers about the close relationship that he has with each one of them.
अनि अर्को कुरा हामी यहाँनिर देख्दछौँ, येशू प्रभुले आफैलाई एउटा साँचो दाखको बोटको रूपमा प्रस्तुत गर्नुहुन्छ जसले गर्दाखेरि उहाँलाई पछ्याउने विश्वासीहरू जो उहाँसँगको सम्बन्ध जसरी हाँगा र दाखको बोट र हाँगाको सम्बन्ध हुन्छ तिनीहरूको सम्बन्धको बारेमा पनि यसले यहाँ जनाउँदछ।
So in this picture of the vine and the branches, there are several important themes. And I would like to draw your attention to them.
अनि वास्तवमा यो हाँगा र यो दाको बोट र हाँगाको जो चित्रण गरिएको छ यसमा केही महत्त्वपूर्ण कुराहरू हामी देख्दछौँ, सत्यताहरू सिकाइएको, त्यसलाई हामी एक एक गरेर हेर्नेछौँ.
So the first important theme is that of abiding in Christ.
अनि पहिलो महत्त्वपूर्ण कुरा चाहिँ हाँगा र बोटको सम्बन्धलाई विचार गरेर गर्दाखेरि ख्रिस्टमा रहने भन्ने कुरा बताउँदछ.
Now it is of prime importance that as his followers, you and I, we abide with Christ.
अनि वास्तवमा येशूलाई पछ्याउनेको हिसाबले महत्त्वपूर्ण कुरा के हुन्छ भने तपाईँ र म चाहिँ येशु ख्रिस्टमा रहनु पर्ने हुन्छ.
Now as a branch, it is important that as part of the vine, it is obvious importance that the branch must maintain a vital, active connection with the vine.
अनि वास्तवमा यो दाको बोट र हाँगाको बिचमा एउटा महत्त्वपूर्ण सत्य तथ्य के हुन्छ भनेदेखि त्यो हाँगा चाहिँ दाकको बोटमा सही प्रकारले सम्बन्धित भएको हुनुपर्दछ.
Now this is the thought behind believers abiding or remaining in Christ.
अनि यो विश्वासीहरू ख्रिस्टमा रहने दाकको बोटमा हाँगाको सम्बन्ध जस्तै ख्रिस्टको सम्बन्धमा ख्रिस्टमा रहने भन्ने जुन विचार छ यो एकदमै महत्त्वपूर्ण कुरा हो.
So the word translated as abide or remain is used 10 times in the first 10 verses of chapter 15.
अनि वास्तवमा यो ख्रिस्टमा रहने ख्रिस्टमा हुने भन्ने कुराको बारेमा त्यो शब्द चाहिँ यहाँ प्रयोग गरेको छ 10 पदहरूमा 10 प्रयोग भएको छ त्यो चाहिँ.
So clearly Jesus commands his followers to abide in him.
त्यसैले प्रष्ट रूपमा येशू प्रभुले उहाँलाई पछ्याउनेहरूलाई यो कुरा भन्दै हुनुहुन्छ कि उहाँलाई पछ्याउनेहरू चाहिँ उहाँमा निरन्तर रहनुपर्छ.
So it is important for us to understand what abiding in Christ means and what it involves.
त्यसकारणले येशू ख्रिस्टमा रहनु भन्ने कुराको अर्थ के हो र त्यो रहने कुरामा चाहिँ के कुरा हुनुपर्छ यो हामीलाई बुझ्नलाई अति नै महत्त्वपूर्ण छ.
So abiding in Christ begins with accepting his teachings and trying our best to follow his example and to be obedient to him.
अनि वास्तवमा ख्रिस्टमा रहने भन्ने कुरा चाहिँ पहिलो कुरा उहाँको शिक्षालाई स्वीकार गर्ने, त्यसमा विश्वास गर्ने, त्यसलाई पालन गर्ने अनि उहाँलाई पछ्याउने, त्यसरी उहाँको वचनमा पूर्ण रूपमा पछ्याएर उहाँमा विश्वास गरेर हामी उहाँमा रहन सक्छौँ.
It means to keep a close relationship with Jesus.
अनि त्यसको मतलब ख्रिस्टमा रहनु भन्नेको मतलब चाहिँ येशूसँग नजिकको सम्बन्धमा रहनु भन्ने अर्थ लाग्दछ.
Now a key aspect of abiding in Christ is abiding in his love, which Jesus speaks about in verse 10.
अनि वास्तवमा येशू ख्रिस्टमा रहने भन्ने कुराको सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ 10 येशू प्रभुले भन्नुहुन्छ त्यो चाहिँ उहाँको प्रेममा रहने.
So Jesus says in verse 10, if you keep my commandments, you will abide in my love, just as I have kept my Father's commandments and abide in his love.
अनि यहाँ प्रेममा रहने जुन चाहिँ येशूमा रहने कुरा भन्ने जुन 10 छ यहाँ यसरी येशू प्रभुले भन्नुभएको छ, यदि मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु.
To abide in Jesus' love is simply to keep his commands.
त्यसैले येशूको प्रेममा रहनु भन्नेको साधारण अर्थमा चाहिँ उहाँको आज्ञा पालन गरेर रहनु भन्ने लाग्दछ.
So when we keep his commands, we demonstrate in a practical way that we love him.
जब उहाँको आज्ञाहरू हामी पालन गर्दछौँ व्यावहारिक रूपमा हामीले देखाउँछौँ कि हामी साँच्ची नै उहाँलाई प्रेम गर्छौँ.
So we show our love for Jesus by our obedience to him.
त्यसैले उहाँलाई हाम्रो प्रेम देखाउने उपाय अथवा हामीले प्रेम देखाउँदछौँ उहाँको आज्ञा पालन गरेर.
So abiding in Jesus' love is not some mystical experience. It is simple obedience.
त्यसकारणले येशु प्रभुको प्रेममा बस्ने भन्ने कुरा चाहिँ एउटा यो एउटा के भन्छ त्यसलाई यो मिस्टिकल कुरा भएन, तर साधारण अर्थमा उहाँको आज्ञाहरू पालन गर्ने त्यही अर्थ लाग्दछ।
And Jesus sets for us the example of abiding in love by his own obedience to his Father.
अनि वास्तवमा येशू प्रभुले हामीलाई उदाहरण दिनुभएको छ, हामी उहाँमा उहाँको प्रेममा रहने कुरा चाहिँ जसरी उहाँले आफ्नो पिताको प्रेममा पिताको आज्ञा पालन गरेर रहनु भएको छ, हामीले पनि उहाँको आज्ञा पालन गरेर हामी उहाँको प्रेममा रहन सक्छौँ, त्यसरी उहाँले उदाहरण दिनुभएको छ।
Now there are several important things we do that helps us to abide in Christ's love and to keep our relationship with him.
वास्तवमा उहाँसँगको सम्बन्धलाई स्थापित राखिराख्न अथवा उहाँको प्रेममा रहने कुराको लागि चाहिँ केही कुराहरू हामीलाई येशू प्रभुले यहाँ भन्नुभएको छ।
I want to mention three of them.
अन्त यहाँ चाहिँ हामी तीनटा कुराहरू हेर्नेछौँ।
First, to abide in Christ's love, we must actively participate in corporate worship.
पहिलो कुरा, उहाँको प्रेममा रहने कुरा चाहिँ हामीले व्यावहारिक रूपमा सँगसँगै मण्डलीको रूपमा भेटेर परमेश्वरलाई आराधना स्तुति चढाउने कुरामा हामी निरन्तरता हुनुपर्छ।
We should meet together regularly with other believers to worship God as a community of believers.
अनि हामी चाहिँ अरू विश्वासीहरूसँग मण्डलीमा भेटघाट गर्ने अनि परमेश्वरलाई आराधना स्थिति चढाउने अनि त्यसरी विश्वासी विश्वासीको भेटघाटबाट हामीले परमेश्वरमा महिमा चढाउन सक्छौँ।
It is not enough just to meet on Zoom, but it is important for us to meet together in person in the church to worship God.
अनि वास्तवमा यसरी खालि जुमको मिटिङमा मात्रै बसेर पुग्दैन, हामीले चाहिँ व्यक्तिको रूपमा फिजिकल रूपमा भौतिक रूपमा नै एकअर्कालाई भेटेर हामी एकअर्कामा सङ्गति गरेर परमेश्वरलाई महिमा आराधना गर्नुपर्ने हुन्छ।
So this way we can see each other in person, meet and speak and encourage each other to walk and abide in Christ.
अनि त्यसरी हामीले एकअर्कालाई देख्न सक्छौँ, एकअर्कालाई येशु ख्रीष्टको वचन अनुसार उहाँ सँगसँगै हिँड्न मद्दत गर्न सक्छौँ अनि त्यसरी हामी ख्रीष्ट सँगसँगै रहेको कुरालाई प्रमाणित गर्न सक्छौँ।
Number two, we must spend time regularly in private worship.
अनि दोस्रो कुरा, महत्त्वपूर्ण कुरा, ख्रीष्टमा रहने कुरा चाहिँ हामीले व्यक्तिगत आराधना स्तुतिमा प्रभुसँग समय बिताउनु पर्छ।
So besides public worship together in corporate worship, we must spend time in private worship.
अनि जसरी हामी सबै अरू विश्वासीहरूसँग भेटेर परमेश्वरको आराधना स्तुति मण्डलीमा गर्छौँ भनेदेखि व्यक्तिगत रूपमा पनि हामीले परमेश्वरलाई भेटेर एक्लै परमेश्वरमा एकान्तमा उहाँको आराधना स्तुति गरेर उहाँसँग समय बिताउनु पर्छ।
Now we do this by reading and studying God's word on our own.
अनि यो एकान्तमा भेट्ने कुरामा चाहिँ हामी आफै परमेश्वरको वचन पढ्ने, त्यसलाई मनन गर्ने, प्रार्थना गर्ने, आराधना गर्ने, धन्यवाद दिने, त्यसरी हामी प्रभुसँग एक्लै यसरी समय बिताउँछौँ।
So our private worship also involves spending time in prayer, confessing our sins, praying for ourselves and others.
अनि वास्तवमा हाम्रो प्रभु येशूसँगको त्यो व्यक्तिगत सम्बन्ध एकान्तमा बिताउने कुरामा चाहिँ बाइबल पढ्ने, प्रार्थना गर्ने, आफ्नो केही पापहरू छन् भने पश्चाताप गर्ने, अरूहरूको निम्ति खाँचो छ भने उनीहरूको निम्ति अन्तर्विन्ती प्रार्थना गरिदिने, यस्ता कुराहरू हामी गर्छौँ।
In private worship, we spend time humbly seeking God's will for our lives.
अनि वास्तवमा येशु प्रभुसँग एकान्तमा भेट्दाखेरि हामीले एकदम विनम्र भएर उहाँको इच्छा र उद्देश्य हाम्रो जीवनमा के हो त्यसलाई खोज्ने प्रयास हामी गर्दछौँ।
Third, we must actively engage in studying God's word and praying together with other believers.
अनि तेस्रो कुरा चाहिँ हामीले एकदमै सक्रिय रूपमा परमेश्वरको वचन पढ्ने र एकअर्कामा परमेश्वरको वचनको छलफलमा समय बिताउने यो गर्नुपर्छ।
So we learn from them in humility and we share with them our own insights and what we have learned.
अनि यसरी ग्रुपमा समूहमा हामीले बाइबल अध्ययन गर्दाखेरि छलफल गर्दाखेरि पढ्दाखेरि एकअर्काबाट हामी सिक्छौँ र एकअर्कालाई हामी उत्साह दिन सक्छौँ.
Now, so these three keys are important spiritual disciplines which help us to abide in Christ.
अनि वास्तवमा येशु ख्रीष्टमा रहने कुरालाई मद्दत गर्ने हामी अनुशासित रूपमा यो तिनवटा कुराहरू निरन्तर गरिराख्नु पर्ने हुन्छ जसले चाहिँ हामीलाई यो येशु प्रभुसँग रहने कुरालाई मद्दत गर्दछ.
They are commanded in the scriptures and they help us to keep close to Christ.
अनि वास्तवमा यी कुराहरू वचनमा हामीले गर्नुपर्छ भनेर आज्ञा दिएका कुराहरू हो. त्यसैले येशु प्रभु येशु ख्रीष्टको नजिक हुनको लागि चाहिँ हामीले यी तिनवटा कुराहरूलाई निरन्तर अभ्यास गरिराख्नु पर्ने हुन्छ.
So ultimately, abiding in Christ is a personal relationship of love with Jesus.
वास्तवमा येशु ख्रीष्टमा रहने कुराको सही अर्थ चाहिँ व्यक्तिगत रूपमा येशु प्रभुप्रतिको प्रेम भन्ने बुझ्छौँ.
Now there is the element of mutual indwelling.
अनि वास्तवमा एकअर्कामा रहने भन्ने कुरा पनि त्यहाँनिर आउँदछ.
We have Christ living in us and walking with us and talking with us daily.
अनि हामीसँग आत्मामा येशु ख्रीष्ट हामीसँग रहनुहुन्छ, दिनदिनै हामी सँगसँगै उहाँ हिँड्नुहुन्छ.
And we live in Christ, we remain in Christ, walking with him and talking with him daily.
अनि हामी येशु ख्रीष्टमा रहन्छौँ, उहाँ सँगसँगै हिँडेर उहाँ सँगसँगै कुरा गरेर दैनिक रूपमा.
So it is a two-way relationship.
अनि वास्तवमा यो येशु प्रभु मा हामी रहने कुरा चाहिँ दुई तर्फको एउटा सम्बन्धको कुरा छ यहाँनिर.
Christ dwells in us and we dwell in him.
ख्रीष्ट हामीमा रहनुहुन्छ र हामी उहाँमा रहन्छौँ.
And we have a close personal relationship.
अनि त्यसरी हामी विश्वासीको हिसाबले ख्रीष्ट येशूसँग व्यक्तिगत नजिकको घनिष्ठ सम्बन्ध भएको हुन्छ.
As one Christian scholar put it, Christianity is not a religion.
अनि कुनै विद्वानले भनेका छन् क्रिस्टियनिटी भनेको चाहिँ धर्म होइन.
It is a personal relationship of love and loyalty to Jesus.
अनि यो क्रिस्टियनिटी भनेको चाहिँ येशु ख्रीष्ट प्रति व्यक्तिगत सम्बन्ध, उहाँलाई प्रेम र उहाँप्रति वफादार हुने एउटा व्यक्तिगत सम्बन्धको कुरा हो.
Jesus is the one who first loved us by giving us his own life.
वास्तवमा येशु प्रभुले नै आफ्नो जीवन दिएर पहिला उहाँको प्रेम हामीलाई देखाउनु भयो.
And we respond to his great love with our love and loyalty to him.
अनि हामी पनि उहाँको प्रेमको बदलामा जो महान प्रेम उहाँले गर्नुभएको छ हामी उहाँप्रति प्रेम गरेर उहाँको आज्ञा पालन गरेर उहाँप्रति वफादार विश्वासयोग्य भएर हाम्रो आफ्नो प्रेम उहाँलाई हामी देखाउँदछौँ.
Now, the second important theme of Jesus as the true vine is that of bearing fruit.
अनि दोस्रो येशु प्रभु दाखको साँचो दाखको बोट हुनुहुन्छ भन्ने कुराको दोस्रो महत्त्वपूर्ण कुरा चाहिँ दाखको बोटले फल फलाउनु पर्ने कुरा.
Now, the reason why people plant vineyards is so that they can harvest and enjoy the fruit.
अनि वास्तवमा मानिसहरूले दाखको बोट अङ्गुरको बोट किन रोप्छन् भन्दाखेरि ताकि उनीहरूले त्यो बोटले दिने फलहरूलाई प्रयोग गर्न सकुन्.
So God expects believers as branches of the true vine to bear fruit.
अनि त्यसकारणले परमेश्वर चाहनुहुन्छ कि विश्वासीहरू उहाँका चेलाहरू उहाँलाई पछ्याउनेहरूले चाहिँ उनीहरूको जीवनमा फल फलाउन सकुन्.
This is the purpose of the growth and spread of the branches to bear fruit.
त्यसकारणले दाखको बोटको हाँगाहरू बढाउनेको उद्देश्य चाहिँ त्यसबाट अझै बढी फल फलाउने कुरा हो.
Now, in fact, as we discussed or we mentioned earlier, branches that do not bear fruit are removed by the vine dresser.
अनि वास्तवमा हामीले अघि नै भनिसकेका छौँ ती हाँगाहरू जसले फल फलाउँदैन त्यसलाई चाहिँ किसानले त्यसलाई छिमोलेर निकालिदिनुहुन्छ.
So this emphasizes the importance of bearing fruit as a believer.
त्यसकारणले त्यो नफल्ने हाँगाहरूलाई उहाँले छिमल्नुहुन्छ भन्ने कुराले देखाउँदछ कि हामी विश्वासीहरूको हिसाबले हामीले फल फलाउन महत्त्वपूर्ण कुरा हो.
Now in verse 8, Jesus says that bearing fruit is the sign of a true disciple.
अनि वास्तवमा 8 पदमा येशु प्रभुले भन्नुभएको छ फलहरू फलाउनु चाहिँ साँचो चेला भएको कुराको प्रमाण हो.
Every true believer must be fruitful.
हरेक साँचो विश्वासीहरू चाहिँ फलदायी फल फलाउनेहरू हुनुपर्छ.
He or she must be a fruitful branch of the vine.
अनि सबै विश्वासीहरू चाहे पुरुष अथवा स्त्री त्यो चाहिँ दाखको बोटको प्रशस्त फल फलाउने हाँगा हुनुपर्छ.
So this of course is in contrast to a fruitless branch that is useless to the farmer and thrown away.
अनि त्यो फल फलाउने हाँगाहरू चाहिँ फल नफलाउने काम नलाग्ने हाँगाहरू जसलाई किसानले छिमलेर फालिदिनुहुन्छ त्यो भन्दा विपरीत हुन्छ फल फल्ने.
So if we claim to be followers of Jesus, then there must eventually be fruit to show for it.
यदि हामीले येशूलाई पछ्याउने चेलाहरू हौ भनेर दावी गर्छौँ भने हामी चेलाहरू हौ भन्ने कुराको प्रमाण गर्नलाई चाहिँ हामीमा फलहरू देखिनु पर्दछ.
Otherwise, it is an empty claim of belief and it has no meaning.
अनि यदि फलहरू त्यसलाई प्रमाण गर्दैन भनेदेखि चाहिँ त्यो दावी गर्ने कुरा रित्तो कुरा हो जसको केही अर्थ लाग्दैन.
It is a profession only in words. And it is not effective for salvation.
अनि वास्तवमा खालि मुखले मात्रै दाबी गर्ने कुरा चाहिँ खालि मुखले भन्ने कुरा हो तर मुक्तिको लागि चाहिँ त्यो केही काम लाग्दैन.
So we must ask ourselves, what does bearing fruit look like?
त्यसकारणले हामी आफैलाई यो प्रश्न गर्न आवश्यकता छ कि फल फलाउनुको मतलब चाहिँ के हो.
And how we as believers bear fruit.
अनि अर्को कुरा चाहिँ हामी विश्वासीको हिसाबले कसरी फल फलाउन सक्छौँ.
Now, to begin with, Jesus tells us that the only way to bear fruit is first to abide in him.
अनि हामीलाई येशू प्रभुले भन्नुभएको कुरा प्रष्ट छ यहाँनिर एउटा मात्रै उपाय छ फल फलाउनु त्यो चाहिँ येशूमा रहनु.
Now, Jesus says that apart from abiding in him, we as believers can do nothing.
अनि येशू प्रभुले यो कुरो प्रष्ट भन्नुभएको छ हामी उहाँमा रहेन भने हामी विश्वासीको हिसाबले हामी केही पनि गर्न सक्दैनौँ.
Now, he is saying that we cannot accomplish anything of spiritual significance without him.
अनि त्यहाँ येशू प्रभुले भन्नुभएको एउटा प्रष्ट कुरा के हो भने येशू प्रभुले हामीमा काम नगर्नु भएसम्म हामीमा उहाँ नभन्नु नहुनु भएसम्म आत्मिक रूपमा हामीले केही कुरा पनि गर्न सक्दैनौँ.
We cannot bear fruit on our own unless we abide with him.
अनि वास्तवमा हामी आफैले उहाँमा नरहेसम्म फल कुनै फल फलाउन सक्दैनौँ.
Bearing fruit is not the result of human achievement.
अनि वास्तवमा फल फलाउने कुरा चाहिँ मानिसहरूले पूरा गर्ने काम जस्तो होइन.
Bearing fruit is the result of abiding in Christ.
अनि फल फल्ने कुरा चाहिँ ख्रीष्टमा रहेको कुराको परिणाम हो.
Now there are three aspects of bearing fruit that I would like to draw our attention to.
अनि फल फलाउने कुराको बारेमा फल फल्ने कुराको बारेमा तिनटा कुराहरू हामी ध्यान दिन चाहन्छौँ.
So the first aspect is that of the fruit of personal life transformation.
अनि यो फल फल्ने कुराको सन्दर्भमा विचार गर्दाखेरि पहिलो किसिमको फल चाहिँ हाम्रो जीवन चाहिँ रूपान्तरण अथवा परिवर्तन भएको त्यो एउटा फल.
It is the transformation of our lives to become more like Jesus.
अनि यो चाहिँ हाम्रो जीवन येशूको चरित्र जस्तै उहाँको स्वभाव जस्तै हामी भित्रदेखि बाहिरसम्म परिवर्तन हुँदै जान्छौँ.
transformation of our actions in our conduct and of our passion in life.
अनि हाम्रो जीवनमा जुन कुरा हामी उत्कट इच्छाले चाहन्छौँ अथवा हाम्रो क्रियाकलापहरू कामहरू अथवा हाम्रो विचारहरू यो सबै कुरामा चाहिँ हामीले येशूको विचारसँग उहाँको स्वभावसँग बदलिँदै जाने ट्रान्सफर्म हुँदै रूपान्तरण हुँदै जाने कुरा हो.
So it is the development of godly character in a Christian.
अनि त्यो चाहिँ कुनै पनि विश्वासीमा परमेश्वरको धार्मिकता अनुसारको चरित्रमा विकास हुँदै जाने.
This is the fruit of personal life transformation.
अनि यसलाई चाहिँ व्यक्तिगत जीवनको रूपान्तरण हुने फल भनिन्छ.
This transformation towards Christ likeness is possible only by the work of the Holy Spirit in a believer's life.
अनि यो आफ्नो व्यक्तिगत रूपमा येशूको स्वभाव अनुसार रूपान्तरण हुँदै जाने कुरा चाहिँ पवित्र आत्माले काम गर्नु भएर मात्रै सम्भव छ.
Now the fruit of Christ-like character is also referred to as the fruit of the Holy Spirit.
वास्तवमा येशूको जस्तै चरित्रमा विकास हुने त्यस्तो खालको फल भन्नु र पवित्र आत्माको फल भन्नु वास्तवमा उस्तै हो.
Now the fruit of the Spirit is listed as 9 qualities of godly character that the Spirit of God develops in a person.
अनि वास्तवमा पवित्र आत्माको फल चाहिँ 9 फरक फरक चरित्रहरू त्यो त्यसको त्यो गुणहरू पवित्र आत्माले एउटा विश्वासीको जीवनमा विकास गर्दै उसको जीवनको भाग बनाउनुहुन्छ.
This is found in Galatians chapter 5 verses 22 and 23.
अनि यो पवित्र आत्माको 9 फलहरूको बारेमा उल्लेख गरिएको चाहिँ गलातीको पुस्तक 5:22-23 पदमा हामी पाउँछौँ.
It says, but the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, and self-control.
I'll have to do this. Just
Galatians 5:22.
Yeah. अनि यहाँ चाहिँ के भनेको छ भने पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम.
9 qualities of Christian character that is the fruit of the Holy Spirit in our lives.
अनि क्रिश्चियनहरूको गुण चरित्र 9 किसिमको जो पवित्र आत्माले विकास गर्नुहुन्छ तपाईँ र मेरो जीवनमा जो हामी पक्का क्रिश्चियन हो हामीमा विकास गर्नुहुन्छ.
Now Jesus Christ is the standard of the fruit of the Spirit.
अनि वास्तवमा पवित्र आत्माको फलहरूको स्तर अथवा पूर्णता भनेको चाहिँ येशू ख्रीष्ट येशू प्रभु आफै हुनुहुन्छ.
So our goal is to grow into the fullness, into the full measure of Christ's likeness.
अनि वास्तवमा हाम्रो लक्ष्य चाहिँ पूर्ण रूपमा ख्रीष्टको स्वभाव जस्तै बदलिँदै रूपान्तरण भएर त्यसमा परिवर्तन हुने.
Now this is a gradual process for us, a slow gradual process.
अनि येशूको चरित्रमा पूर्ण रूपमा बदलिँदै जाने कुरा चाहिँ बिस्तारो बिस्तारो एउटा एक बाई एक गर्दै विकास हुँदै जाने कुरा हो.
We may never be able to become as righteous as Jesus, who is the standard we strive for.
अनि वास्तवमा येशू प्रभु जसको स्तर जसको गुणको स्तरलाई हामी पछ्याउँछौँ हामी उहाँ जस्तै भएर परिवर्तन हुन सायद नसक्नु पनि सक्छौँ.
Now Jesus knows well our weaknesses and he knows that many times we will fail and we will fall into sin.
अनि येशु प्रभुलाई हाम्रो कमजोरीहरू थाहा छ उहाँलाई यो कुराहरू थाहा छ कसरी हामी परीक्षामा परेर हामी पाप गर्न पुग्छौँ.
He does not expect us to be perfect sinless.
अनि हामी पाप रहित र सिद्ध छ भनेर विचार गर्नुहुन्न उहाँले.
But he does expect us to be progressively becoming more godly and like him and show the fruit of life change.
तर उहाँले यो कुरा चाहनुहुन्छ हामी निरन्तर रूपमा उहाँ जस्तै चरित्रमा विकास गर्दै जाने उहाँ जस्तै रूपान्तर हुँदै जाने उहाँ जस्तै उहाँप्रति समर्पित हुँदै जाने यो कुरा चाहिँ उहाँले चाहनुहुन्छ.
Now a second and important aspect of bearing fruit is in the winning of souls to Jesus Christ.
अनि दोस्रो किसिमको फल यो फल फलाउने विश्वासीहरूको जीवनमा दोस्रो किसिमको फल चाहिँ विश्वासीहरूले उहाँलाई नचिन्नेहरूलाई येशु ख्रीष्टमा बचाउने अथवा परमेश्वरको राज्यमा ल्याउने त्यो खालको अन्य जातिहरूलाई विश्वासमा ल्याउने त्यो खालको फलहरू.
It is doing the works of Jesus as mentioned in chapter 14 verse 12.
अनि यो चाहिँ 14 योहानको सुसमाचार 14 अध्यायको 12 पदमा भनेको जस्तै उहाँको येशू प्रभुको काम गरेर.
It is sharing the gospel in a loving way and leading others to Jesus.
अनि यो चाहिँ प्रेमपूर्वक सुसमाचार अरू मानिसहरूलाई बाँड्ने र अरूहरूलाई येशू ख्रीष्टमा डोर्याउने.
Now in Matthew chapter 28 verse 19, Jesus commanded his disciples to go and make disciples of all nations.
वास्तवमा येशु प्रभुले मत्तीको सुसमाचार 28 को 19 सबै चेलाहरूलाई यो आज्ञा दिनुहुन्छ जाओ र सारा जातिहरूलाई सुसमाचार सुनाओ.
Now in this chapter, John chapter 15 verse 16, Jesus says to the disciples, I chose you and appointed you to go and bear fruit, and your fruit should abide.
अनि तर यहाँनेरि युहन्नाको सुसमाचार 15 16 येशु प्रभुले भन्नुहुन्छ मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस् यसैले तिमीहरूले पितासँग मेरो नाममा जे मागौला तिमीहरूलाई सो दिइनेछ.
So Jesus desires of his disciples to win souls and to make sure that these souls also abide in him.
अनि येशू प्रभुले चाहनु भएको उहाँका चेलाहरूलाई चाहिँ उनीहरूले उनीहरू येशू प्रभुमा हुन् र उनीहरूले अरू आत्माहरूलाई येशू प्रभुमा ल्याउन् जो चाहिँ येशू प्रभुमा उनीहरू पनि रहन सकुन्.
So in this way, disciples are to, his followers are to make disciples of all the nations.
अनि यस प्रकारले येशु प्रभुलाई पछ्याउनेहरूले चाहिँ विभिन्न संसारका जातिहरूबाट चेला बनाएर येशु प्रभुमा रहनलाई डोर्याउने.
So this command is, is a privilege for every believer.
अनि यो मानिसहरूलाई येशु प्रभुमा डोर्याउने काम चाहिँ हरेक विश्वासीहरूको अहभाग्य मौका हो.
Bearing the fruit of winning souls for Jesus Christ.
अनि येशू ख्रीष्टको निम्ति मानिसहरूलाई डोर्याउने र उनीहरूको आत्मा बचाउने फल.
Now the third important aspect of bearing fruit is that fruit of genuine love for brothers and sisters.
अनि तेस्रो फल फलाउने कुरा चाहिँ त्यो चाहिँ त्यस्तो खालको फल कि दाजुभाइ दिदीबहिनीहरूप्रति चोखो निष्कपट प्रेम प्रेमको फल.
Jesus says in verse 12, This is my commandment that you love one another as I have loved you.
अनि येशु प्रभुले युहन्नाको सुसमाचार 12 भन्नुभएको छ मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एकअर्कालाई त्यसरी नै प्रेम गर.
So how much should we love other believers?
वास्तवमा अरू विश्वासीहरूलाई हामीले कतिको प्रेम गर्नुपर्छ होला त.
How much must we love the brothers and sisters in our church?
हाम्रो मण्डलीका दाजुभाइ दिदीबहिनीहरूलाई हामीले कति प्रेम गर्नुपर्छ होला?
The answer is as much as Jesus loves them.
अनि त्यसको उत्तर चाहिँ येशू प्रभुले उनीहरूलाई कति प्रेम गर्नुभएको छ त्यति नै प्रेम गर्नुपर्छ.
We must love our brothers and sisters and help those in need.
अनि वास्तवमा हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई प्रेम गर्ने र उनीहरूको खाँचोमा छन् भनेदेखि उनीहरूलाई सहयोग पुर्याउने हामीले गर्नुपर्छ.
This is the most important mark of a Christian.
अनि वास्तवमा क्रिस्चियन हुनुको एउटा महत्त्वपूर्ण चिन्ह चाहिँ एकअर्कामा दाजुभाइ दिदीबहिनीहरूप्रतिको त्यो निष्कपट प्रेम.
Now in John chapter 13 verse 35, Jesus says, By this, all men will know that you are my disciples if you love one another.
अनि वास्तवमा युहन्ना 13 अध्यायको 35 मा येशू प्रभुले भन्नु हुनेछ भन्नु भएको छ यही द्वारा अरूहरूले जान्ने छन् कि तिमीहरू मेरा चेलाहरू हो यदि तिमीहरू एकअर्कालाई प्रेम गर्यो भने
So to bear fruit is to grow in our love for our brothers and sisters.
अनि हाम्रो दाजुभाइ दिदीबहिनीहरूप्रति येशूले गर्नु भएको जस्तै प्रेम गर्ने कुरा पनि अर्को एउटा फल फलाउने कुरा हो
Now, in this passage, to all who abide in Christ, Jesus gives two important assurances.
अनि यो खण्डमा येशु प्रभुले जो जो येशु प्रभुमा रहनुहुन्छ रहन्छन् उनीहरूलाई दुईटा निश्चयता दिनुहुन्छ.
The first assurance is the assurance of answered prayer.
अनि पहिलो निश्चयता चाहिँ प्रार्थनाको उत्तरको निश्चयता.
In verse 7, Jesus says that if we abide in him and his words abide in us, we can ask anything and it will be done for us.
अनि सात योहन्नाको सुसमाचार 15 को 7 मा येशू प्रभुले भन्नुहुन्छ तिमीहरू ममा रह्यौ भने र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ मागेर तिमीहरूको निम्ति गरिनेछ.
So this is an amazing and astounding promise.
अनि वास्तवमा यो चाहिँ एकदमै अचम्मको प्रतिज्ञा जुन चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ.
When we abide in Jesus, we can ask anything and it will be done for us.
अनि जब हामी येशूमा रहेका छौँ भनेदेखि हामीले चाहेको कुनै पनि कुरा हामीले माग्यो भने उहाँले त्यो गरिदिनुहुन्छ.
This promise of answered prayer is so important, it is again repeated in verse 16.
अनि यो प्रार्थनाको उत्तर दिने कुरा यति महत्त्वपूर्ण छ येशू प्रभुले भनेको यही कुरालाई फेरि 16 पदमा पनि दोहोऱ्याइएको छ.
And it says there that whatever you ask the Father in my name, he may give it to you.
अनि त्यहाँ 16 को अन्तिमतिर येशू प्रभुले भन्नुहुन्छ यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सोधिनु हुनेछ.
So therefore, as we abide in Christ and we seek to do his will, we can boldly pray and ask in Jesus' name that it will be done.
त्यसकारणले हामी येशूमा रह्यौँ र उहाँको इच्छा गर्नलाई खोज्यौँ भने हामीले उहाँसँग विश्वासका साथ प्रार्थना गर्न सक्छौँ र उहाँले त्यसको उत्तर दिने कुरामा हामी निश्चय हुन सक्छौँ.
We can ask boldly in Jesus' name and Jesus promises us it will be done.
अनि हामीले सिधै येशू प्रभुको नाउँमा भनेर प्रार्थना गर्न सक्छौँ अनि येशू प्रभुले यहाँ प्रतिज्ञा गर्नुभएको छ कि त्यो कुरा चाहिँ उहाँले उत्तर दिनुहुनेछ.
So the first assurance is that of answered prayer.
अनि पहिलो निश्चयता यो खण्डमा येशू प्रभुले भन्नुहुन्छ उहाँमा रहनेहरूको निम्ति प्रार्थनाको उत्तर दिनुहुने.
The second assurance is the assurance of joy.
अनि दोस्रो निश्चयताको कुरा चाहिँ आनन्द पाउने कुरा.
In verse 11, Jesus says, I have told you this so that my joy may be in you and that your joy may be made complete.
अनि वास्तवमा येशू प्रभुले योहन्नाको सुसमाचार 15 को 11 मा भन्नुभएको छ मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्.
The path to finding joy in our lives is to abide in Christ.
अनि हाम्रो जीवनमा हामीले आनन्द साँच्ची नै अनुभव गर्न चाहन्छौँ आनन्द चाहन्छौँ भने हामीले येशूमा रहनुपर्छ.
Now joy is something that Jesus gives to us.
अनि त्यो आनन्द चाहिँ त्यस्तो कुरा हो जो येशू प्रभुले हामीलाई दिनुहुन्छ.
When we abide in him, he says that he will place his joy in us.
अनि यहाँनिर भनिएको छ यदि हामी उहाँमा रह्यौँ भने उहाँले भन्नुहुन्छ कि उहाँको आनन्द हामीलाई दिनुहुन्छ.
This is a special gift of joy promised to those who abide in him.
अनि वास्तवमा यो एउटा विशेष प्रकारको उपहार येशू प्रभुले दिनलाई प्रतिज्ञा गर्नुहुन्छ जसले उहाँमा रहन्छ.
It is a deep joy that comes from having peace with God.
अनि यो चाहिँ परमेश्वरसँग शान्ति र मिलापमा रहँदाखेरि पाइने त्यो गहिरो आनन्द उसले पाउँदछ.
It is a joy that comes from inside of us.
अनि वास्तवमा हामी भित्रैबाट त्यो आनन्द आउँदछ.
I go to a maximum security prison every week to conduct Bible studies.
अनि उहाँले भन्दै हुनुहुन्छ हप्तै पछि एकदमै सेक्युरिटी राखेको त्यो अपराधीहरू राख्ने जेलखानमा बाइबल अध्ययन सिकाउनलाई उहाँ जानुहुन्छ.
Now there is a prison inmate who comes to my class every week.
अनि त्यो अर्को एकजना जेलखानमा बस्ने मान्छे हरेक हप्ता उहाँको क्लासमा आउँछ रे.
He has been incarcerated for many years and he used to be a tough troublemaker involved in many violent crimes.
अनि ऊ चाहिँ धेरै वर्षसम्म एकदमै अपराधिक काम गर्ने धेरै हत्या गर्ने यस्तो खालको समस्या ल्याउने व्यक्ति थियो.
By the grace of God, he became a Christian 2 years ago.
अनि 2 वर्ष अगाडि चाहिँ सुसमाचारमा विश्वास गरेर ऊ चाहिँ क्रिस्चियन भएको छ अहिले.
Now he sits in my Bible class every week with a big smile on his face.
अनि अहिले चाहिँ ऊ उहाँको बाइबल क्लासमा हरेक हप्ता बस्छन् र उसको अनुहार चाहिँ एकदमै हँसिलो हुन्छ.
He is always eager to learn more about Jesus and to be obedient to him.
अनि ऊ चाहिँ सधैँ येशु प्रभुको बारेमा अझै धेरै सिक्ने र उहाँको आज्ञा पालन गर्ने आज्ञाकारी हुने उसको चाहना छ.
This big smile is a smile that comes from experiencing the joy of Jesus deep in his heart.
अनि यो ठुलो मुस्कुराहट यो खुसी उसको जीवनमा जो आइरहेको छ त्यो चाहिँ येशु प्रभुले उसको हृदयमा दिनुभएको आनन्दबाट आएको कुरा हो.
He has confessed his sins and he has found forgiveness from God.
उले गरेका सबै पाप अधर्मलाई उसले स्वीकारेर पश्चाताप गरेको छ र परमेश्वरले चाहिँ उसको पाप अधर्म अपराधको क्षमा दिनुभएको कुरा उसले अनुभव गरेको छ.
So you and I can and will experience the joy of Jesus when we abide in him.
अनि तपाईँ र मैले पनि यदि हामी येशूमा रह्यौँ भनेदेखि उहाँको आनन्द अनुभव गर्न सक्छौँ.
So Jesus has promised us to give us his joy.
येशू प्रभुले उहाँको आनन्द हामीलाई दिने प्रतिज्ञा गर्नुभएको छ.
Throughout history, the world is rampant with war, with injustice and with pain.
अनि वास्तवमा इतिहासमा हेर्यो भनेदेखि संसार चाहिँ सधैँ लडाई अत्याचार थिचोमिचो यस्तो कुराहरूले भरिएको हामी देख्दछौँ.
And even today we hear that millions of people are suffering.
अनि आज पनि हामीले समाचारमा सुन्छौँ लाखौँ मानिसहरू अहिले दुःख भोगिराखेका छन्.
And we hear about the wars in Russia and Ukraine and that millions of people are suffering and are displaced.
अनि युक्रेनमा रसामा लडाई भइराखेको कुरा हामी सुन्दछौँ. त्यहाँबाट लाखौँ लाख मान्छेहरू त्यो ठाउँबाट निस्केर गएका छन्. उनीहरू दुःख र सतावटमा परिराखेका छन्. ती कुराहरू हामी पढ्छौँ.
People are looking for peace and joy, but they do not know where to find it.
अनि मानिसहरू शान्ति र आनन्द खोजिरहेका छन् तर तिनीहरूलाई थाहा छैन कि त्यस्तो खालको शान्ति आनन्द कहाँ पाउने.
True peace and joy can only be found in Jesus.
अनि वास्तवमा साँचो आनन्द र शान्ति चाहिँ येशु प्रभुमा मात्र पाउन सक्दछौँ.
Here in verse 11, Jesus says to us as believers, he will give us his joy and give it to us to the fullest.
अनि यहाँ 11 पदमा येशु प्रभुले भन्नुहुन्छ उहाँले उहाँको आनन्द दिनुहुनेछ र जुन चाहिँ भरिपूर्ण रूपमा दिनुहुनेछ.
The Son of God wants to give us his joy.
अनि परमेश्वरको पुत्र उहाँको आनन्द उहाँमा रहनेहरूलाई दिन चाहनुहुन्छ.
It is a joy that is enduring. It keeps going on.
अनि यो चाहिँ त्यस्तो आनन्द जो चाहिँ निरन्तर पछ्याइरहन्छ उहाँमा रहिरहन्छ.
If the Son gives us his joy, no one can take it away.
अनि यदि पुत्रले परमेश्वरको पुत्रले आनन्द दिनुहुन्छ भने त्यो आनन्द कसैले पनि खोज्न सक्दैन.
How does this joy begin?
कसरी सुरु हुन्छ त त्यो आनन्द हामीमा
इट बिगिन्स विथ अ हार्ट दैट इज सेट टू अबाइड इन क्राइस्ट
अनि त्यो चाहिँ त्यस्तो खालको हृदयमा सुरु हुन्छ जसको हृदय येशु ख्रीष्टमा रहनलाई समर्पित भएको हुन्छ
Jesus Christ offers the joy that he has to all of his followers.
उहाँका सबै उहाँलाई पछ्याउने चेलाहरूलाई उहाँसँग भएको आनन्द दिनलाई उहाँ चाहनुहुन्छ.
But this joy can only come to us when we abide in Jesus.
तर त्यो आनन्द जो उहाँले दिनुहुन्छ त्यो चाहिँ जब हामी उहाँमा रहन्छौँ तब मात्र हामीले पाउन सक्छौँ.
And when we abide in him, we will bear fruit.
तर जब हामी उहाँमा रहेका हुन्छौँ भने हामीमा फलहरू फलेका हुन्छन्.
We thank God that Jesus is the true vine who has come into the world to save us.
अनि हामी परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ कि येशु प्रभु साँच्चो दाको बोट हुनुहुन्छ कि संसारमा हामीलाई बचाउन आउनुभयो.
May each one of us faithfully abide in him.
अनि हामीहरू प्रत्येक नै विश्वासको साथ उहाँमा रहिरहेका हुन सकौँ.
And bear fruit in our lives.
अनि हाम्रो जीवनमा उहाँमा रहेर फलाउने फलहरू हामी फलाउन सकौँ.
And through our obedience to Jesus, we may experience and enjoy the joy that comes only from him.
अनि येशूको आज्ञा पालन गरेर हामीले पनि त्यो आनन्दको अनुभव गर्न सकौँ जुन आनन्द येशू प्रभुबाट मात्र आउँछ र त्यो उहाँले हामीलाई प्रशस्त गरिदिनुहुन्छ.
We praise God that Jesus is the true vine.
अनि हामी परमेश्वरलाई महिमा दिदछौँ कि येशू प्रभु साँच्चो दाखको बोट हुनुहुन्छ.
Pastor Silas, can you close us with a word of prayer?
Thank you. Hamiru, prarthana garnechhau.